यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ 12 राष्ट्रिय जनगणना आजदेखि शुरू। राष्ट्रिय जनगणनामा सक्रिय रूपमा सहभागी हुन नागरिकहरूलाई राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान। विशेष गरी मध्य तथा पूर्वी तराईमा मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न। र उत्तर पूर्वी चीनमा शताब्दीकै ठूलो हिमपात, करिब 2 फिट बाक्लो हिउँ थोप्रनाले जनजीवन प्रभावित। समाचार अब विस्तारमा। मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ 12 राष्ट्रिय जनगणना आजदेखि शुरू भएको छ। नयाँ संविधान कार्यान्वयन भएपछि पहिलो पटक शुरू भएको राष्ट्रिय जनगणनाबाट मातृ मृत्यु दरदेखि नागरिकले सरकारबाट पाउने सेवा सुविधाको समेत तथ्याङ्क आउने केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
हरेक 10-10 वर्षमा हुँदै आएको राष्ट्रिय जनगणना शुरू भएको छ। नयाँ संविधान कार्यान्वयन भएपछि पहिलो पटक शुरू भएको जनगणनामा सामुदायिक प्रश्नावली सहित 80 प्रश्न समावेश गरिएको छ। केन्द्रीय तथ्याङ्क विभागले मुख्य प्रश्नावलीमा परिवारको आर्थिक अवस्था, पेसा, वस्तु वा सेवाको उत्पादन अनुसारको वितरण, परिवारमा खाने पानी, इन्धन, संचार साधन, महिलाका नाममा सम्पत्ति, घरेलु व्यवसाय, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी व्यवस्था मिलाइएको छ। जनगणनाबाट विभिन्न जाति, भाषा, लिंग, वर्ग, क्षेत्र, धर्म, अपाङ्गता भएका व्यक्ति, स्थानीय सरकारबाट नागरिकले पाउने सेवा, त्यहाँको कृषि उत्पादनदेखि मातृ मृत्यु दरको समेत तथ्याङ्क प्राप्त हुने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो।
पेपर बेस हुन्छ अधिकांश ठाउँहरूमा। काठमाडौँ जिल्लामा चाहिँ ट्याब्लेट विधिबाट हुन्छ। विदेश स्थित कुटनीति नियोगका कर्मचारीहरूको विवरण चाहिँ हामी यी सेन्टर्सको माध्यमबाट विवरण भरेर पठाउने व्यवस्था मिलाएका छौँ। सामुदायिक प्रश्नावलीमा चाहिँ ओडाले दिने सेवा सुविधाहरू, राज्यका संयन्त्रहरूको विकास, भौतिक अवस्था त्यहाँको, त्यहाँको सामाजिक सुरक्षाका कुराहरू, त्यहाँका आर्थिक पूर्वाधारका विषयहरू, ओडाबाट उत्पादन हुने कृषि तथा गैर कृषि उत्पादनहरू के के छन्, उनीहरूको राजस्वको स्रोत के छ भन्ने विषयहरू समेत चाहिँ तथ्याङ्क संग्रह हुनेछन्। यसपल्ट मातृ मृत्युको पनि एक किसिमले जनगणनालाई जोडेर हामीले स्वास्थ्य मन्त्रालयको विज्ञहरू, डाक्टरहरूको टोलीहरू पनि यसमा चाहिँ संलग्न हुने हुनेछ। यो विश्वमा एउटा नयाँ ऐतिहासिक काम पनि हो।
एक गणकलाई करिब 150 घरसम्म पुग्नुपर्ने दायित्व दिइएको छ। जो मानिस जहाँ बसोबास गर्छ त्यहीँबाट त्यस व्यक्तिको गणना हुनेछ। मुलुकको विकास निर्माणसँग जोडिएको जनगणनाको तथ्याङ्क संकलन गर्दा कोही पनि नछुट्ने तथ्याङ्क विभागले जनाएको छ। पुनः विभागका निर्देशक लामिछाने।
पहिलो तर नछुटेको भए पनि कोही पनि छुट्दैन। गणकहरूलाई 15 दिनमा भ्याउन सक्ने परिवारको मात्रै गणना गर्ने भएको हुनाले कोही पनि परिवार छुटेन भन्ने वडा सहजीकरण समितिहरूले पनि कोही परिवार नछुटोस् भनेर त्यसलाई चाहिँ सहजीकरण गर्नुहुनेछ।
2068 सालको जनगणना अनुसार नेपालको कुल जनसंख्या 2,64,94,504 रहेको छ। केन्द्रीय तथ्याङ्क विभागमा 2068 सालको जनगणनाको आधारमा राखिएको जनसंख्या घड़ी अनुसार गत वर्षको असार 22 गते नै नेपालको जनसंख्या 3 करोड़ नागिसकेको छ। नेपालमा पहिलो पटक 1968 सालमा भएको जनगणनामा 56,38,649 जनसंख्या रहेको थियो। यसपटक जनगणना सकिएको 3 महिनामा प्रारम्भिक नतिजा आउने विभागले जनाएको छ। जनगणना केवल नागरिकको तथ्याङ्क संकलन मात्रै नभई देश विकास र निर्वाचन क्षेत्र निर्धारण लगायतका विषय भएकाले मुलुकलाई नयाँ नीति र योजना सहित अघि बढ़न महत्वपूर्ण मानिन्छ।
केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण संकलन गर्दै राष्ट्रिय जनगणनाको शुभारम्भ गरेको हो। विभागका महानिर्देशक नेविल लाल श्रेष्ठले आज राष्ट्रपति भवन शीतल निवास पुगी राष्ट्रपति भण्डारीलाई प्रश्न सोधेर जनगणनाको सांकेतिक रूपमा शुभारम्भ गर्नुभएको थियो। महानिर्देशक श्रेष्ठले राष्ट्रपति भण्डारीलाई जन्ममिति, जात, धर्म, विवाह लगायतका विवरण सोध्नु भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवा पनि 12 राष्ट्रिय जनगणना अभियानमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क संकलन गरिएको हो। केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको जनगणना गरेर आम जनतामा सकारात्मक सन्देश प्रवाह गरिएको संचारकर्मीलाई जानकारी दिनुभयो। राष्ट्रिय जनगणना जस्तो महान अभियानमा राष्ट्रपति र प्रधानमन्त्रीको पनि जनगणना हुन्छ र अभियानमा आम जनसहभागिता होस् भन्ने सांकेतिक रूपमा सन्देश दिनका लागि तथ्याङ्क लिएको उहाँले उल्लेख गर्नुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनगणना 2078 योगदान गर्न सबैमा आह्वान गर्नुभएको छ। राष्ट्रिय जनगणना 2078 अवसरमा सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले जनगणनाबाट प्राप्त तथ्य नै मुलुकका बारेमा आधिकारिक जानकारीको स्रोत समेत मानिने भएकोले यथार्थ विवरण टिप्न र टिपाउने कार्यमा सहयोग गर्न जनप्रतिनिधि, सामाजिक संघ संस्था एवं सम्बद्ध सबैमा आह्वान गर्नुभएको छ। यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले आजबाट शुरू भएको राष्ट्रिय जनगणनामा सही विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणमा सहयोग गर्न देशवासी सबैमा अनुरोध गर्नुभएको छ। यसैगरी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बहुआयामिक महत्वको राष्ट्रिय जनगणनालाई सावधानी र चुस्तताका साथ सञ्चालन गर्न आग्रह गर्नुभएको छ। उहाँले जारी गर्नुभएको सन्देशमा जनगणनाले राष्ट्रिय निर्वाचनमा प्रतिनिधित्व प्रणालीलाई प्रभाव पार्ने हुँदा यस अभियानमा सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले निकास दिनुपर्ने भन्दै सर्वोच्चका न्यायाधीशहरूले अघोषित रूपमा इजलास बहिष्कारलाई जारी राखेका कारण आज पनि मुद्दाको सुनवाई प्रभावित भएको छ। न्यायाधीशहरूले इजलास बहिष्कार जारी राखेका कारण आज दुईवटा इजलास बाहेक अन्य कुनै पनि इजलासमा मुद्दाको सुनवाई हुन सकेन। यसबीच प्रधान न्यायाधीशको राजीनामा माग गर्दै विरोधका कार्यक्रम जारी राखेको नेपाल बार एसोसिएशनले भोलिदेखि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक लगाउने घोषणा गरेको छ। त्यस्तै नेपाल बारले भोलिदेखि सर्वोच्च अदालतको कुनै पनि इजलासमा बहस नगर्ने र बेन्च बहिष्कार गर्ने जनाएको छ। यसैगरी प्रधान न्यायाधीश जबराले तोकेको इजलासमा नबस्न न्यायाधीशहरूलाई अनुरोध समेत गरेको छ। बारले आज गरेको विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्दा बारका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षया बस्याल लगायत पाँचजना घाइते भएको उपाध्यक्ष मानबहादुर रूमदालीले जानकारी दिनुभयो। प्रधान न्यायाधीशले सहकर्मी न्यायाधीश र कानून व्यवसायीको विश्वास गुमाइसकेको भन्दै नेपाल बारले प्रधान न्यायाधीश जबराको राजीनामा नआउन्जेल आन्दोलनका कार्यक्रमहरू जारी राख्ने जनाएको छ। काठमाडौँ उपत्यकाभित्रै दैनिक 1 करोड़ लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ। उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकोले त्यसको विकल्प खोज्न लागि हो। उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ गर्न लागि हो। मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन साक्यले बताउनुभयो। उदाउँदो सूर्यको पूजा आराधना गरेर मध्य तथा पूर्वी तराई क्षेत्रसहित देशका विभिन्न ठाउँमा छठ पर्व समापन गरिएको छ। दिनभर व्रत बसेर स्नान गरी हिजो साँझ विधिपूर्वक सूर्यदेवलाई अर्घ्य दिएको थियो भने आज बिहान पुनः उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि यो पर्व समापन गरिएको हो। कार्तिक शुक्ल चतुर्थीका दिनदेखि सप्तमीसम्म मनाइने छठ पर्व सोमबारदेखि शुरू भएको थियो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका स्थित बर्मजियामा आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको G1-9642 नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्ला बलुवा 3 बस्ने राजकुमार तिवारीको मृत्यु भएको हो। त्यस्तै मोटरसाइकलमा सवार अन्दाजी 31 वर्षका पुरूषको पनि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले कोविड 19 को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका असंगठित तथा अनौपचारिक क्षेत्रमा रहेका अति विपन्न परिवारलाई नगद अनुदान प्राप्त गर्न निवेदन दिन सूचना जारी गरेको छ। अर्थ मन्त्रालयले जारी गरेको सूचनामा सरकारले तोकेको नगद राहत प्राप्त गर्न योग्य 5 लाख परिवारलाई प्रति परिवार 10,000 रूपियाँका दरले अनुदान दिइनेछ। रोजगारीको अवसर पूर्ण रूपमा गुमाएका असंगठित क्षेत्रका मजदूर वा कामदार, खुल्ला सड़क, फुटपाथ वा चौरमा डोको नाङ्लोमा सामान बेच्ने व्यवसायी, दैनिक ज्याला मजदूरी गर्ने भरिया, कृषि मजदूर, गोठाला, खेताला, रिक्सा चालक, ठेलागाडा मजदूर, सार्वजनिक यातायातका मजदूर, पर्यटक भरिया र आय आर्जन गर्ने मुख्य सदस्य गुमाएको परिवार र असहाय नाबालकलाई स्याहार गर्ने परिवारले स्थानीय तहको सम्बन्धित वडामा निवेदन दिई नगद सहयोग प्राप्त गर्न सक्नेछन्। सरकारले कोरोना विरूद्धको खोप भण्डारण केन्द्र निर्माणमा तीव्रता दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप व्यवस्थापन गर्ने क्षमता अभाव नभएको प्रष्ट पार्दै थप खोप व्यवस्थापनका लागि 7 प्रदेशमा बनिसकेका भवनमा आवश्यक सामग्री जडान गरी आउँदो जनवरीबाट भण्डारण पूर्ण रूपमा सञ्चालनमा ल्याइने भएको छ। संवाददाता कल्पना दाहालको यो रिपोर्ट।
सरकारले सातै प्रदेशमा निर्माणको क्रममा रहेका खोप भण्डारण केन्द्रहरू आगामी दुई महिनाभित्र प्रयोगमा आउन सक्ने गरी निर्माण कार्य अगाडि बढ़िरहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोद खतिवड़ाले कोरोना विरूद्धको खोप भण्डारणमा कुनै समस्या नभएको र जनवरीसम्म प्रदेश स्तरीय खोप भण्डारण केन्द्र पनि प्रयोगमा आउने जानकारी दिनुभयो। मन्त्री खतिवड़ाले खोप भण्डारण क्षमता भएकै कारण गत वर्षदेखि खोप वितरण सहज भएको समेत प्रष्ट पार्नुभयो।
गर्ने क्षमता छ, अब त्यो थप क्षमता वृद्धि गर्नको लागि अरू पनि हामी कोल्ड स्टोरहरू बनाउँदैछौँ। त्यो बन्ने क्रममा चाहिँ सातै प्रदेशमा बनाउँदैछौँ। भवन निर्माणको काम सिद्धिया छ, डिसेम्बरसम्ममा चाहिँ त्यसमा हामी इक्विपमेन्ट जडान गरेर आउँदो जनवरीबाट ती सबै सञ्चालनमा आउँछ।
मन्त्री खतिवडाले 5.5 लाख खोप पाइपलाइनमा नै रहेको र भण्डारण गर्न सक्ने गरी मात्र खोप ल्याउने बताउनुभयो। काठमाडौँ उपत्यका 12 सरकारी अस्पतालमा जुनसुकै बेला खोप लगाउने व्यवस्था गरिएको, जनघनत्व बढ़ी भएका शहरी इलाका चोक बस स्टेशनमा सरकारले लगातार खोप अभियान सञ्चालन गरिरहेको र खोप केन्द्र नभएको ठाउँमा पनि थप्दै जाने मन्त्री खतिवडाले जानकारी दिनुभयो।
हामीसँग 15 लाखको क्षमता छ भने हामी 15 लाखको दरले ल्याएर गरिरहेका छौँ। 10 लाख क्षमता छ भने 10 लाखको दरले ल्याएर गरिरहेका छौँ। एकैचोटि 2-3 करोड खोप ल्याएर त हामीले भण्डारण गरे होइन नि त। त्योभन्दा अगाडि हामीसँग जुन क्षमता थियो त्यही अनुसार हामीले 15 लाख 20 लाख हामीसँग जे क्षमता छ भण्डारण गर्ने त्यही अनुसार हामी महिना महिना 15 दिनमा लिन्छौँ। त्यसलाई काम गर्दै जान्छौँ, सकिँदै जान्छ, आउँदै जान्छ। केही पनि छैन, हामीले जहाँ जहाँ खोपको केन्द्रहरू खोलेका छौँ, विभिन्न अभियानहरू सञ्चालन गरेका छौँ। ओडा चाहिँ विभिन्न केन्द्र खोलेर चाहिँ अभियानै चालेका छौँ। फेरि यतिले अपुग भएको छ भने फेरि हामी अभियान चाल्छौँ। अहिले पनि काठमाडौँका चाहिँ वीर अस्पताल सहितमा फेरि दिनदिनै जुनसुकै बेला खोपको लागि इक्विपमेन्ट गरेका छौँ। त्यसलाई बढाएर हामी लगभग 11-12 पुर्याउँछौँ।
स्थानीय तहको माग अनुसार खोप आपूर्ति भइरहेको पनि सरकारले जनाएको छ। विभिन्न नाकामा खोप केन्द्र सञ्चालन गरिरहेको र नभएका नाकामा पनि थप गर्दै लैजाने मन्त्री खतिवडाले जानकारी दिनुभयो। खोप अभियान बारे थाहा नपाउने नागरिकका लागि पनि प्रचार प्रसार तीव्र बनाई खोप अभियान प्रभावकारी बनाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौँ।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा 10 मुदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताउनु भएको छ। आज चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले 10 मुदे समझदारी आधारभूत रूपमा कार्यान्वयनमा आइसकेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय प्रसंग। उत्तर पूर्वी चिनिया क्षेत्रमा 116 वर्ष यताकै ठूलो हिमपात भएको छ। लायोनिङ प्रान्तको सेन्याङमा 20 इन्चसम्म हिउँ जमेको पाइएको छ। हिमपातले छिमेकी मंगोलियामा एकजनाको मृत्यु हुनका साथै 5000 भन्दा बढ़ी प्रभावित भएका छन्। उत्तर पूर्वी चाइना र भित्री मंगोलियामा मौसमविदहरूले चेतावनी जारी गरेका छन्। गत आइतबारदेखि शुरू शीतलहरले 81.14 डिग्री सेल्सियसले तापक्रम घटेको थियो। हिमपात र चिसोले त्यहाँको जनजीवन प्रभावित भएको छ। र इरानले आफ्नो राष्ट्र विरूद्धको नाकाबन्दी हटाइए जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताको अनुमोदन गर्ने प्रश्न पारेको छ। इरानी सरकारका एक उच्च अधिकारी अली सलाजेघेहले नाकाबन्दीले नवीकरणीय ऊर्जाको क्षेत्र प्रभावित भइरहेको बताउनुभयो। वायुमण्डलमा कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूमा इरान पनि अग्रपंक्तिमै पर्ने राष्ट्र हो। मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ 12 राष्ट्रिय जनगणना आजदेखि शुरू। राष्ट्रिय जनगणनामा सक्रिय रूपमा सहभागी हुन नागरिकहरूलाई राष्ट्रपति र प्रधानमन्त्रीको आह्वान। विशेष गरी मध्य तथा पूर्वी तराईमा मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न। र उत्तर पूर्वी चीनमा शताब्दीकै ठूलो हिमपात, करिब 2 फिट बाक्लो हिउँ थोप्रनाले जनजीवन प्रभावित। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।